नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2082 साल साउन 13 गते मंगलबार, साउन शुक्ल पक्ष पञ्चमी तिथि। तदनुसार जुलाई 29 तारीक सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। वर्षा शुरू भएपछि किसान हर्षित शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। लामो समयदेखि खडेरी प्रभावित मधेस प्रदेशका जिल्लामा हिजो दिउँसो केही बेर वर्षा भएपछि शीतलताको अनुभव गरिएको छ भने निराश बन्दै गएका किसानमा झिनो आशा संचार भएको छ। जसोतसो रोपाई गरिएको खेतमा सोमबारको सामान्य वर्षाले रोपो जोगाउन मद्दत पुगेको कृषि विज्ञ विष्णुदेव यादवले बताउनुभयो। सोमबार दिउँसो मेघ गर्जनसहित केही बेर वर्षा भएको छ सर्लाहीमा। विशेष गरी आकाशे वर्षाको भर परिरहेका जिल्लाको चुरेवर्ती क्षेत्र र पूर्व भेगका किसानलाई वर्षाको पानीले ठूलो राहत मिलेको छ। विद्युतीय मोटरबाट जसोतसो रोपाई गरेको सो क्षेत्रमा पानी परेकाले रोपो जोगाउन मद्दत पुगेको छ। सर्लाहीमा हरिपूर्वासहित ईश्वरपुर, चन्द्रनगर, लालबन्दी, हरिवन, बागमती, हरिपुर, कविलासी क्षेत्रमा वर्षा भएको हो। यी क्षेत्रमा सबैभन्दा बढ़ी आकाशी पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको छ। वर्षा शुरू भएपछि किसान हर्षित, गोर्खापत्र दैनिकले खबर बनाएको छ। दशौं राष्ट्रिय खेलकुद मंगसिरभित्रै गर्न निर्देशन, गोर्खापत्र दैनिकले नै खबर बनाएको छ। यसलाई पनि तीन पटक मिति तय भएर पनि अहिलेसम्म हुन नसकेको दशौं राष्ट्रिय खेलकुद मंगसिरभित्र आयोजना गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार निर्देशन दिनुभएको छ। प्रधानमन्त्री ओलीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको नेतृत्वलाई निर्देशन दिनुभएको हो। 2038 सालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय खेलकुद प्रत्येक दुई वर्षमा आयोजना गर्ने प्रावधान रहेको छ। यस हिसाबले अहिलेसम्म राष्ट्रिय खेलकुदको 22 संस्करण हुनुपर्ने हो। यद्यपि निर्धारित समयमा गर्न नसक्ने रोगका कारण अहिले कर्णाली प्रदेशमा हुने भनिएको राष्ट्रिय खेलकुदको बल्ल 10 संस्करण हुँदैछ, त्यसको पनि मिति तय गर्न सकिएको छैन। 10 राष्ट्रिय खेलकुद मंगसिरभित्रै गर्न निर्देशन, गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबर हो। आज घर घरमा नाग पूजा गरेर नाग पञ्चमी मनाइदै, नेपाल समाचार पत्रको खबर हो। आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी देशभरि नै नाग नागिनको पूजा गरी मनाइँदैछ। नाग पञ्चमीका दिन विशेष गरी घर कुवा इनार मन्दिरमा गई नाग नागिनको पूजा गर्ने गरिन्छ। यस दिन घरको मूल ढोकामा नाग नागिनी, बिच्छी, माकुरा, माछा, गंगटा, चन्द्र, सूर्य लगायत अंकित फोटो टाँसेर पूजा गर्ने चलन छ। अष्टनागको चित्र टाँस्नाले उपयुक्त घरमा चट्याङ नपर्ने अनि आगो र सर्पको भय नहुने धार्मिक विश्वास रहिआएको छ। विषालु जीव जन्तुबाट हानि नहोस्, पानीको अभाव नहोस् भनेर पनि नाग पूजा गर्ने गरिएको छ। अनन्त वासुकी, पद्म, महापद्म, तक्षक, कुलेर, कर्कट र शंख नामक 8 नागको पूजा गरिन्छ। आज घर घरमा नाग पूजा गरेर नाग पञ्चमी मनाइँदै, यो खबर नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको हो। आगामी साउन 24 गते जनै पूर्णिमा पर्वको अवसरमा गोसाईकुण्डमा लाग्ने धार्मिक मेला मंगलबार नाग पञ्चमीदेखि औपचारिक रूपमा शुरू हुँदैछ। तीर्थयात्रीको आगमन शुरू भइसकेको गोसाईकुण्ड क्षेत्र विकास समितिले जनाएको छ। यस वर्ष पनि करिब 15,000 भक्तजन गोसाईकुण्ड पुग्ने अनुमान गरिएको गोसाईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो। त्यस्तै रसुवागढ़ीमा गत असार 24 गते चीनको लेन्दे खोलामा आएको बाढ़ीले क्षति पुर्याएको भए पनि सदरमुकाम धुन्चेदेखि गोसाईकुण्डसम्मको सम्पूर्ण सड़क सञ्चालनमा रहेको छ। पदमार्ग हालसम्म सुरक्षित रहेको जानकारी समितिले दिएको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बेत्रावतीदेखि गोसाईकुण्डसम्मको यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षाकर्मी, स्थानीय निकाय, नागरिक समाज लगायत सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखिएको छ। समुद्री सतहदेखि 4380 मिटर उचाइमा रहेको गोसाईकुण्ड जाँदा लेक लाग्ने सम्भावना रहेको छ। यस क्षेत्रमा विशेष स्वास्थ्य सतर्कता अपनाउन हिमालयन रेस्क्यू एसोसिएशन नेतृत्वमा 6 जना चिकित्सक सहित स्वास्थ्य कर्मीको टोली अक्सिजन सेवासहित उपचारमा खटाइएको छ। रसुवा अस्पताल, जनस्वास्थ्य कार्यालय, गोसाईकुण्ड गाउँपालिका स्वास्थ्य शाखा, नेपाली सेना र रेडक्रसको सहकार्यमा चन्दनबारी, लौरी विनायक र बुद्ध मन्दिर क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। गोसाईकुण्ड मेला शुरू, गोर्खापत्र दैनिकको भित्री पृष्ठको खबर हो। हायु परिवार पोखरामा भेटियो, कान्तिपुर दैनिकले छापेको छ। सम्पर्कविहीन भनिएका सिन्धुलीको गोलन्जोर गाउँपालिका छ छेतपाको हायु परिवारका सदस्य कास्कीको गगनगौड़ामा फेला परेका छन्। उनीहरूलाई गगनगौड़ा स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा आश्रय लिइरहेको अवस्थामा फेला पारिएको हो। प्रारम्भिक रूपमा कुराकानी गर्दा 20,000 रूपियाँमा गाड़ी भाड़ामा लिएर सपरिवार उनीहरू पोखरा गएका रहेछन्। शनिबार लेकसाइडमा रहेको होटल जननीमा बसेर आइतबार निस्किएको देखिन्छ। जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले भन्नुभयो, 16 जना हराइरहेको समाचार प्रकाशन र प्रसारण भएपछि होटल सञ्चालक सुनिल भुर्तेलले हामीलाई जानकारी गराउनुभयो। त्यसपछि सीसीटीभीका आधारमा उनीहरूको लोकेशन पत्ता लाग्यो। सम्पर्कविहीन भएकामा उर्मिला हायु, उनका 6 जना छोरा, 6 जना छोरी, 1 जना बुहारी, 1 जना नाति र 1 जना ज्वाई थिए। उर्मिलाका श्रीमान साने हायुको 2 वर्ष अघि निधन भइसकेको छ। एसपी ओलियाका अनुसार हायु परिवारका सदस्यले सोमनाथ र चन्द्रको घरमा डेरा लिएर बसेको फेला परेको छ। उनीहरूले पोखरामा ज्यामी काम गर्न आएको बताउँदै डेरा लिएका थिए। उनीहरू दुई घरको डेरामा बाँडिएर बसेको देखिएको छ। एसएसपी ओलियाले भन्नुभयो, थप सोधपूछ हुँदैछ, त्यसपछि परिवारको सदस्यको जिम्मा लगाउँछौ। परिवारले एकजना ज्वाई पोखराकै स्थानीय रहेको उनीहरूले जानकारी दिएका छन्। एकजना छोरी भने काठमाण्डुमै रहेको सिन्धुली प्रहरीले जनाएको छ। हायु परिवार पोखरामा भेटियो, कान्तिपुर दैनिकले खबर छापेको छ। रत्नपार्क नजिकै बन्दै गरेको बस बिसौनीको फल्चामा अडेस लगाउँदै बसिरहेका थिए सिन्धुपाल्चोकका 45 वर्षीय कमल बहादुर मगर। उनी 5 दिन अघि मात्र वीर अस्पतालमा उपचाररत आफन्त भेट्न काठमाण्डू आएका हुन्। कमलले धेरै पटक काठमाण्डू ओहोर दोहोर गरे, वीर अस्पताल नै धेरै पटक पुगे। प्रत्येक पटक उनलाई काठमाण्डूको अव्यवस्थित शहरीकरण देखेर दिक्क लाग्थ्यो। केही बेर बिसाउने ठाउँ भेट्न मुस्किल, धूलो धुवाँ उस्तै। तर यसपटक काठमाण्डू आउँदा रत्न पार्क र अन्य ठाउँमा बन्दै गरेका आकर्षक पाल्टी फल्चा देखेर कमल दंग छन्। कस्तो राम्रो बस्ने ठाउँ बनेछ, म त दिउँसो यस्तो टन्टलापुर घाममा कता जानु, शीतल लागेर यही बसेको। उनले भने, 6 महिना अगाडि आउँदा यस्तो केही थिएन जस्तो लागेको थियो, अहिले काठको बुट्टा भरेको बस्ने ठाउँ देख्दा दंग परे। फल्चाले गर्दा आफू जस्ता यात्रुलाई धेरै सहज भएको कमलको भनाइ छ। बन्दै गरेका फल्चामा मानिसहरू भने थुचुक्क बसेर होस् वा अडेस नै लागेर किन नहोस्, थकान मेटाउने गरेका छन्। हातमा छाता लिएर बसेको बसको प्रतीक्षामा बसिरहेका यात्रुमाझ एक थिए वेदबहादुर तिमिल सिन्हा। शहरमा भएको नयाँ परिवर्तनमाझ फल्साले मौलिक शैली झल्केको र शहर आकर्षक देखिने उनले बताए। 66 वर्षीय वेदबहादुर फल्चाले पुरानो याद ताजा भएको महसुस गर्छन्। यो देखेर हाम्रो पालाको फल्चा पुरानो घर मन्दिरको खुबै झजलको आयो। उनले भने काठले बनेका यसरी नै बुट्टा भरेका हुन्थे, बस्न पनि सुविस्ता हुने र संस्कृति पनि झल्कने साह्रै राम्रो बनाए। यो त काठमाडौँ महानगरमा 25 फल्चा बन्दै एउटा फल्चाको लागत 30 देखि 35 लाख, यो खबर कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर भत्किएका सरकारी संरचना निर्माण कार्य शुरू भएको छ। आयोजना कार्यान्वयन इकाई भवन तथा आवास जाजरकोटले जिल्लामा 33 वटा सरकारी कार्यालय निर्माण गर्न लागेको कार्यालय प्रमुख खड्ग बहादुर चौधरीले जानकारी दिनुभयो। आर्थिक वर्ष 2081-82 23 वटा भवनको ठेक्का लागेकोमा 17 वटा भवनको काम शुरू भएको थियो। यो आर्थिक वर्षमा 9 वटा कार्यालयको काम शुरू गर्न लागेको उहाँले जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्षमा अधिकांश काम शुरू गर्ने भनिए पनि केही योजना संशोधन गर्नुपर्ने भएकाले ढिला भएको उहाँले जानकारी दिनुभयो। कारोबार दैनिकको खबर यति बेला हामीले लिएका हौं। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। विश्व बाघ दिवस, लुम्बिनी प्रदेशमा 150 बाघ रहेको तथ्याङ्क, कारोबार दैनिकको खबर हो यो। लुम्बिनी प्रदेशमा बाघको संख्या 150 वटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ। 4 वर्ष अघि अर्थात 2078 मंगिरमा भएको गणना अनुसार नेपालमा कुल बाघको संख्या 355 हुँदा लुम्बिनीमा मात्रै 150 रहेको तथ्याङ्क सार्वजनिक गरिएको हो। अघिल्लो गणनामा 120 बाघ थपिएका थिए। बर्दिया राष्ट्रिय निकुञ्जमा 125 तथा बाँके राष्ट्रिय निकुञ्जमा 25 गरी लुम्बिनी प्रदेशमा मात्रै 150 बाघ रहेका छन्। लुम्बिनीमा सबैभन्दा बढ़ी बाघ हुँदा बागमतीको चितवन राष्ट्रिय निकुञ्जमा 128 वटा मात्र रहेका छन्। यो खबर कारोबार दैनिकले छापेको हो। चुरे संरक्षण नभए मधेस मरूभूमि, जल संकटको मुख्य कारण चुरे दोहन, विज्ञ शीर्षकमा नागरिक दैनिकले खबर बनाएको छ। धनुषा र सिराहाको बीच भएर बग्ने कमला नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन गरी चोरी निकासी भइरहेको खबर सार्वजनिक भएपछि गत माघ 23 गते मध्यराती मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह सुरक्षाकर्मी सहित त्यहाँ पुग्नु भएको थियो। त्यति बेला नदीजन्य पदार्थको अवैध तथा अनधिकृत दोहन तथा ओसार पसार गरिरहेका 13 ट्राक्टर, 2 बकेट र 5 चालकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो। अनियन्त्रित र अनधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेसको उर्वर भूमि मरूभूमिमा परिणत भइरहेको र सरकारलाई प्राप्त हुनुपर्ने राजस्व गुमिरहेको चिन्ताबीच प्रदेश सरकार प्रमुखको तहबाट त्यस विरूद्ध कार्यवाही भएको यो पहिलो घटना थियो। मुख्यमन्त्री सिंह सहितको टोली पूर्व पश्चिम राजमार्गको उत्तरतर्फ वन क्षेत्रभित्रको खोलामा मध्यरातमा पुग्दा दोहन गरिरहेका एक्सकाभेटर, ट्राक्टर र बकेट तथा त्यसमा संलग्न व्यक्तिहरू अध्ययारोको लाभ उठाई ठाउँ ठाउँमा बनाइएका बाटा हुँदै फरार भएका थिए। यद्यपि खोलाको उत्खनन स्थलबाट दक्षिणतर्फ आउँदै गरेका ट्राक्टर, बकेट र चालक नियन्त्रणमा परेका थिए। सतीश कुमार सिंह मधेस प्रदेशका मुख्यमन्त्री भन्नुहुन्छ। मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले तराईका जिल्लामा देखिएको समस्या समाधानका लागि तीनै तहका सरकार जुट्न आवश्यक रहेको बताउनुभयो। पर्याप्त पानी नपरेपछि रोपाई हुन नसक्दा तराईमा ठूलो समस्या निम्तिने देखिएपछि उहाँले तीन तहका सरकारबीच समन्वयको खाँचो औल्याउनु भएको हो। चुरे संरक्षण नभई मधेस मरूभूमि जल संकटको मुख्य कारण चुरे दोहन विज्ञ शीर्षकमा नागरिक दैनिकले यो खबर अग्रपृष्ठमा छापेको हो। रेबिज विरूद्धको 51,000 भायल खोप सातै प्रदेशमा पठाइयो शीर्षकमा अन्नपूर्ण पोस्टले खबर बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले मुलुकमा सातै प्रदेशमा 51,180 भायल एन्टी रेबिज खोप सोमबार पठाएको छ। विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डाक्टर पवनजंग रायमाझीका अनुसार भारतबाट 60,000 भायल एन्टी रेबिज खोप ल्याइएको थियो, जसमध्ये पहिलो लटमा 51,180 भायल खोप प्रदेश आपूर्ति केन्द्रहरूमा पठाइएको डाक्टर रायमाझीले जानकारी दिनुभयो। अन्नपूर्ण पोस्टको खबर हो। भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक महिनामै 30 जनाको मृगौला प्रत्यारोपण गरेको छ। छोटो समयमै यति धेरै मृगौला प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको हो। अस्पतालले असार महिनामा मात्रै 30 जनाको मृगौला प्रत्यारोपण गरी नयाँ रेकर्ड राखेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठले बताउनुभयो। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको छलाङ, एक महिनामै 30 जनामा मृगौला प्रत्यारोपण, यो खबर नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। र भदौदेखि काठमाण्डुका सार्वजनिक स्थलमा धूम्रपान गरे 500 जरिवाना, यो खबर पनि नयाँ पत्रिका दैनिकै हो। काठमाण्डु महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्नेलाई जरिवाना तिराउने भएको छ। महानगरले नयाँ आर्थिक ऐनमा सो व्यवस्था गर्दै जरिवाना तिराउने नियम कार्यान्वयनमा ल्याएको हो। यसअघि महानगरले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने योजना अघि सारे पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन। यद्यपि सार्वजनिक स्थलमा धूम्रपान गर्दा प्रत्येक पटक 500 का दरले जरिवाना तिराउने नियम भने महानगरले चालू आर्थिक वर्ष 2082/83 कार्यान्वयनमा ल्याएको हो। यो नियम 1 साउनदेखि लागू भइसकेको छ। सार्वजनिक स्थानमा खुलियाम हुने धूम्रपान रोक्न महानगरपालिकाले नगर प्रहरी समेत परिचालन गरेको छ। भदौदेखि काठमाण्डुका सार्वजनिक स्थलमा धूम्रपान गरे 500 जरिवाना, यो खबर नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तरसम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।